अब अल्लाह की कुदरत की बातें, मुझे ये सूरत पढ़ाते हुए बार बार सूरत नहल याद आ रही है। बहुत इसका मिजाज उससे मिलता है, अल्लाह की नेमतें, उसके तस्करे और ये सारी चीज़ें। फरमाया वमा यस्तविल बहरानी, और नहीं यकसा हो सकते पानी के दो ज़खीरे। हाजा अज़बुन फुरातुन, ये एक मीठा है बहुत शीरी। अज़ब और फुरात दोनों हम मानी लफ्ज़ हैं। अज़ब कहते हैं मीठे को, फुरात कहते हैं बहुत सॉफ्ट। अब इसी लफ्ज़ अज़ब से अज़ाब है, क्या मानी का तसलसल बना। अज़ब होता है मिठास और अज़ाब होता है मिठास को ले लेने वाली चीज़। अज़ाब क्या है? जो हर किस्म की मिठास, हर तरह की लज्जत ज़िंदगियों से ले लेगी, कोई मज़ा उनकी ज़िंदगी में नहीं होगा। साइखुन शराबुहू, इसका पीना बड़ा खुशगवार है। वहाँ जमिल हुन उजाज, और ये दूसरा सख्त नमकीन और खारी है। ये क्या कह दिया अल्लाह ताला ने? आप इस सूरत में एक बड़ा खूबसूरत अंदाज देखेंगे, ख़ासतौर पे आगे सूरत ज़ुमर में तो आपको बहुत ही मिलेगा। आधे जुमले, फिल इन दी ब्लैंक्स, अगर हम इस कुरान के एक वर्कबुक बनाएं ना, तो आप कई वमा यस्तविल बहरान, और यकसा नहीं हो सकते दो पानी के ज़हीरे। हाज अज़बुन फुरात, ये एक मीठा है बहुत शीरी। साइगुन शराबुहु व हाज मिलहुन उजात, आगे कुछ नहीं बताया कि इससे होना क्या है। यानी कुछ चीज़ें सुनने वाले पढ़ने वाले के शऊर पे डाल दी कि ये क्या सिखाया जा रहा है कि एक तरफ मीठा पानी, सागा या सीख उसे, ये सारे लफ्ज़ पीछे गुजर चुके हैं। फरात कहते हैं बहुत शीरी या जो प्यास को बुझा दे। साइख कहते हैं जिसका पीना बहुत खुशगवार हो, खुद ही गले से नीचे उतरता जाए। और मिलहुन कहते हैं नमकीन को, मलीहा नाम भी इसी से ही है, नमकीन। बाज़ लोगों के फेस पे बड़ी अट्रैक्शन होती है, नमकीन कलर होता है, जैसे थोड़ा सा उनके चेहरे के ऊपर एक किस्म की मुलायमियत सी होती है, बहुत ही मतलब एक खूबसूरती की तरफ एंगल जाता है, वो भी लफ्ज़ इसी से है। लेकिन यहाँ आप देखेंगे तो एक तरफ है अज़बुन फुरात, मीठा और बहुत शीरी, और दूसरी तरफ है मिलहुन उजाज। क्या सिखाया? कि जिस तरह दो मुख्तलिफ पानी है, इंसान की ज़िंदगी भी इन्हीं दो चीज़ों से मिलकर बनी हुई है। ये ज़िंदगी धूप और छांव है। कभी आपकी ज़िंदगी में खुशियों वाले अज़बुन फुरातुन आते हैं, और कहीं गमों वाले मिलहुन उजाज आते हैं। अज़बुन फुरातुन अगर शुक्र का नाम है, तो मिलहुन उजाजुन सब्र का नाम है। इस फितरत से, इस कायनात से सबक सीखो कि कभी तुम्हें सिर्फ मीठे लोग अपने इर्द गिर्द नहीं मिलेंगे, कड़वे भी मिलेंगे। हो सकता है कि मैके में तुम बड़े मीठे लोगों में थी, लेकिन तुम्हें बात में मिलहुन उजाजुन कड़वे लोगों में रहना पड़े, लेकिन रह के दिखाना है। ये है फितरत का असूल। अल्लाह ताला कहते हैं कि देखो, दो दरिया मिजाज के फ़र्क, सोच के फ़र्क के बावजूद कैसे साथ रहते हैं। कभी किसी ने कोई ख़बर सुनी कि वो दो दरिया जिसका आधा पानी मीठा और आधा नमकीन है, वो लड़ पड़े, जंग लगी, गोलियां चली। इंसान क्यों नहीं बर्दाश्त कर पाता अपने मुखालिफ मिजाज के बंदे को? इंसानों की एक बहुत बड़ी कमज़ोरी होती है, अच्छा बहुत रहता है वो, लेकिन एक लम्हे में उसका अच्छापन ख़त्म हो जाता है जब उसको अपनी तबीयत से मुखालिफ इंसान के पास मामला करना पड़े। अल्लाह के नबी ने फरमाया कि वो इंसान जो लोगों के बीच में रहे और उनकी कड़वी कुसैली पर सब्र करे, उससे बेहतर है जो लोग अकेला तन्हाई में जाके बस जाए। हमारा दीन तजादात के बीच में मोहब्बत का पैगाम बन के रहने का दीन है। आप देखिए कि एक ईंट है ना, दूसरी भी ईंट है, आप इन दो ईंटों को जोड़ सकते हैं? किस चीज़ की ज़रूरत है? सीमेंट की ज़रूरत है ना। ईंट सख्त है, पत्थर है, पाँव पे भी पड़ गई तो नाखून टूट जाएगा, और सीमेंट खुला हुआ पतला, एक नरम और एक सख्त चीज़ जब जुड़ती है ना, तो फिर उससे मजबूत दीवार बनती है। ये फितरत का असूल है। आप आजमा के देखें, बाकी रिश्ते तो अल्लाह ने हमें दे दिए ना, लेकिन आप अपने मौजूद लोगों में से 10-15 कपल्स को देखिए। अमूमन ऐसा होता है, हमेशा नहीं लेकिन 90% ये होता है कि शौहर और बीवी के मिजाज में ज़मीन आसमान का फ़र्क होता है। लेकिन बुरा दोनों में कोई नहीं होगा, आपके की ईंट बुरी है या सीमेंट बुरा है, सिर्फ सीमेंट से भी दीवार नहीं बना सकते। एक के अंदर पुख्तगी, एक उम्र है वो सख्त उम्र है, और एक नरम किस्म के अबू बकर है, दोनों जुड़े तो इस्लाम की बुनियाद बनी, दीवार बनी। कान न हम बुनजान हम मरसूस, ज़िंदगी में हर तरह की ज़रूरत होती है। बेटियाँ देखिए नाजुक सी होती हैं, और बेटे जो हैं वो ज़रा सख्त मिजाज होते हैं, लड़कों के मिजाज में वैसे रोब बड़ा होता है। लेकिन अब फील करेंगे ना, ज़िंदगी में यही है, कभी सिर्फ नरम चीज़ आप खा सकते हैं? आप जब पीते हैं तो क्या कहते हैं? सॉफ्ट ड्रिंक भी आप कहते हैं, अब खाएंगे क्या? एक चीज़ खा ली, गले में अटकने लगी, अब पियेंगे क्या? बार बार कुछ पीते नहीं, अब कहते अब कुछ खा लें। ये है ज़िंदगी। कुरान हमें सिखाता है कि ज़िंदगी कैसे बसर करो। हम कितने हर चीज़ हमारी मर्ज़ी की हो, अब बोर हो जाएंगे, यकीन करें। हर औरत कहती है उसका शौहर उसकी हर बात माने, मान के तो देखे उसको शौहर ही नहीं लगेगा। वो कहेगी कि ये तो हर बात मेरी मान जाता है। कुछ सख्त कुछ नरम, अपने जिस्म को देखिए, हमारे जिस्म में कितनी चीज़ें हैं। हमारी ज़ुबान नरम है, हमारी आंखें कितनी रकीक हैं, दांत कितने सख्त हैं। आपके नहीं, सब नरम होना चाहिए। तो हड्डियों को तोड़ मोड़ के बना दें गुच्छे का गुच्छा, दांतों को आप कर दें रबड़ के, नहीं चल सकते आप। और वही लोग ज़िंदगी में खुश रहते हैं जो हर किस्म के हालात में खुश रहते हैं। इसीलिए आगे अल्लाह ने फरमा दिया, वमिन कुल्ली ताकुलून लहमन तरीयन वतस्तखरिजून हिल्यतन तलबसूनहा। और दोनों में से तुम खाते हो तरोताज़ा गोश्त, यानी तुम्हें नमकीन पानी की भी मछलियाँ मिलती हैं और तुम्हें मीठे पानी की भी मिलती हैं। ये सीखो कड़वे माहौल में से कैसे कारामत गोश्त निकलना है, और जहाँ से अगर गोश्त ना भी निकलेगा तो हिल्यतन जेवरात बन जाएंगे, वहाँ से मोती और गूंगे निकलेंगे। अमूमन देखिए कि जो मीठा पानी होता है ना उसमें से सी फूड निकलता है, और जहाँ बिल्कुल नमक होता है ना उसके अंदर से मोती निकलते हैं। समंदरों में से अमूमन मोती और गूंगे निकलते हैं। और कभी आपने मोती का वो बनने का मंजर भी देखा हो, कहते ना हज़ारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से पैदा होता है चमन में दीदवर पैदा। मेरा नहीं ख्याल आप में से किसी एक को भी ये शेर समझ आया होगा, इल्ला माशाल्लाह। फितरत को पहचाने एक कतरा, वो कहते हैं क्या पूछते हो क्या गुजरी कतरे पे गौहर होने तक। एक इंसान बड़ा नाजुक सा होता है, एक बच्ची पैदा होती है वो बड़ी नाजुक होती है, उससे पूछें 20 साल के बाद सुनाओ क्या बीती, वो कहेगी आओ मैं बताती हूँ, मैं इतनी मेच्योर कैसे होगी। क्यों वो माँ बाप के घर की चुलबुली सी लड़कियाँ 2-4 साल में इतनी संजीदा लड़कियाँ बन जाती हैं, क्या बीती कतरे पे गौहर होने तक। अगर अच्छे दिन है तुम नरम लाड दिखाते रहो, मज़े की बात है, लेकिन अगर सख्त हालात तुम्हें, तुम गौहर बन जाओ, या लाड देख लो या दिखा लो। ज़िंदगी में ये हालात होते हैं। बाज़ दफ़ा आप देखिए कि बिल्कुल कोई ज़िम्मेदारी लोग नहीं लेते, शादी के बाद कोई एक ऐसी ज़िम्मेदारी आ जाती है, खुदा न खास्ता शौहर का कोई हादसा हो जाता है, कोई ऐसी चोट पड़ जाती है, उस लड़की को बच्चों को पालना पड़ता है, सख्त हो जाती है। ये ज़िंदगी है। बुरे हालात से अच्छे सबक लेना सीखो, जेवरात बनाओ जिसको तुम पहनते हो। अब ये कौन पहनते हैं भी, तलबसूनहा, औरतों की बात है मर्दों की है, सारी मुअन्नस के सीगे हैं। तस्तखरिजून हिल्यतन तलबसूनहा, हिल्या का लफ्ज भी मुअन्नस है, यानी तुम इन जेवरात को पहनते हो। हम कहते नहीं, हम तो दूल्हा को अंगूठी पहनाएंगे और वो भी सोने की, और उसमें भी डायमंड लगेगा। तो औरत को मर्द बना दें या मर्द को औरत बना दें, फितरत का निज़ाम तो बहर हाल बिगड़ जाएगा। तो हर किस्म के हालात से कोई ना कोई खैर ले लो। शर कभी किसी में नहीं हुआ। कोई शख्स जो बहुत भी लड़ाका है ना, वो आपको एक फ़ायदा दे रहा है, सब्र और शुक्र ही है ना। तुम जीत जाओ, मैं नहीं जीतती, क्या हुआ, ज़रूरी है मेरी मानी जाए, जाए आप जीत जाए, आप बड़े बन जाए, आपकी मान ली जाए, मैंने आपकी मान ली, क्या मुश्किल है। यकीन करें कि आप एक दफ़ा किसी की मानेंगे वो 10 दफ़ा आपकी मानेगा। और जो कहता है पहले मेरी मानो, वो सारी ज़िंदगी मेरी मेरी चलती रहती है और कहानी कुछ भी नहीं होती। फिर देखिए व तरल फुल्क फीही मवाखिरा, फिर कश्तियों को देखो जो शोर मचाती हुई चीरती हुई हैं पानी में। मवाखिरा का लफ्ज़ पीछे भी गुजर गया, अखरा से ही है, मखरा से भी है, पीछे हमने बात की थी। ये मीम असल में अलग है, मवाखिरा फाड़ने वालियाँ हैं, पानी के अंदर जो चीरती हैं ना पानी को आगे जाती हैं, उसकी तरफ इशारा है। क्यों, लितब तहु मिन फदली ही, ताकि तुम इसके फसल को तलाश करो। उसकी अनायतों का सिलसिला यहाँ ख़त्म थोड़ी हो गया कि तुमने पानियों में से मछलियाँ निकाल ली और गूंगे मोती निकाले। कश्तियों को तो देखो कैसे पानी की छाती पे चीरती हुई गुजरती जाती हैं, और तुम उसमें अपने सामान रखते हो, तुम उसमें से अपना फजल ढूंढते हो। वलअल्लकुम तशकुरून, और ताकि तुम शुक्र अदा करो। पीछे भी एक जगह कश्ती पे बहुत बात की थी डिटेल से, यहाँ पिछली आयतों के साथ अगर मिलाएं तो एक बहुत ही खूबसूरत टॉपिक निकलता है। कड़वे और मीठे पानी का तस्करा था ना, कश्ती क्या करती है, कहाँ रहती है, पानी की सतह पे रहती है। कश्ती को कोई केयर ही नहीं है कि नीचे नमकीन पानी है कि मीठा है, ऊपर रहती, क्योंकि पानी का जो नमक होता है ना वो नीचे तह में होता है ज़्यादा। कश्ती ऊपर ऊपर से गुजर जाती है ना। अल्लाह सुब्हान तआला हमें भी सिखा रहे हैं कि ज़िंदगी में तलख हालात आ जाएं, या खुशियों वाले आ जाएं, काम नहीं छोड़ना, सत ही तरो, ऊपर ऊपर से लो, मत बाल की खाल निकालो, मत खोज में जाओ। जो किसी खुशी को दिल पे सवार कर ले या किसी गम को दिल पे ले ले, वो काम नहीं कर सकता। वो देखो आगे खैर है, ये करते करते इस तकलीफ के समंदर से गुजर जाओ और खुशियाँ आ गई तो कहना नहीं अगले ही लम्हे डूब ना जाऊँ, अगले ही लम्हे डूब ना जाऊँ, उस खुशी में भी पाँव ना डालो। बंदा है मोमिन, रनिंग, मूविंग, चलते, ना बहुत खुशी उसको रोकती है ना बहुत बड़ा गम उसको रोकता है। हम गमों को भी दिल से लगा लेते हैं, गमों को पालते हैं, फिर हमें शुगर हो जाती है, फिर हम डिप्रेशन के मरीज़ हो जाते हैं, फिर हमारी सेहत डाउन होती है। वो तकलीफ़ चली जाती है लेकिन सेहत वापस नहीं आती, और जब खुशियाँ आती हैं तो हम इतने बोझल हो जाते हैं, हम कहते हैं कि नमाज़ें भी नहीं हमसे पढ़ी जाती। हर बंदा अपनी ज़िंदगी को सोचे कि वो कहाँ गुजारा है। आप देखें कि लाल लकुम तशकुरून पे वो बात जो पीछे से चली है ना, वमा युमर में मुअम्मरें वला युनक़सु मिन उमरिही, यही टॉपिक चल रहा है। अगली आयत में भी इसी को हम देखेंगे कि ज़िंदगी चलती रहेगी, चलेगी चलेगी, लंबी है या छोटी, ख़त्म दोनों ने हो जाना है, कड़वी है कि मीठी, ख़त्म दोनों ने हो जाना है। बस तुम सतही तौर पे चलते रहो चलते रहो। दो दिन गुजरते हैं, दो कम, एक गुजरा एक कम, हर सांस उसकी उम्र को घटाता है। हर वक्त सोचो कि मैंने क्या नेकियां की कि जिसकी वजह से मुझे कुछ खैर वहाँ मिल सकती है। एक शेर है बड़ा खूबसूरत अरबी का, हयातुकल फास, तेरी ज़िंदगी चंद गिने हुए सांसों का नाम है, तू जब भी एक सांस लेता है तेरी उम्र का एक जुज घट जाता है। हमने इससे 5 मिनट पहले कितने सांस लिए, हमें याद कि अल्लाह के हाँ हमारी उम्र सांसों में लिखी हुई है। फरिश्ते बच्चे की उम्र सांसों में लिखते हैं। जब बंदे के मरने का वक्त करीब होता है तो फरिश्ते सोच रहे होते हैं कि अल्लाह ताला जितने सांस इसने लेने थे वो तो ले चुका, अभी भी जिंदा। हम तो सालों को गिने लगाते हैं ना, कुछ महीनों को लगाते हैं, कोई गोल्डन जुबलीज को गिरे लगाते हैं। अल्लाह के फरिश्ते हमारे एक एक सांस को लगा रहे हैं, फिर भी इसके बाद अगर हम इसकी कदर ना करें तो आप सोच सकते हैं। आप माफ़ कर दें अगर आपको मेरी ये मिसाल बुरी लगे, लेकिन हम सब सोचें अगर हम 1.5 साल पहले फौत हो चुके होते, कब्र में गए हुए कितनी रातें गुजर चुकी होती, तकरीबन 500 रातें हम कब्र में होते और हम कुरान पाक के इतने लफ्ज़ों से महरूम रह चुके होते, क्या ये अल्लाह की नेमत नहीं है? अल्लाह के नबी से पूछा गया कि सबसे खुशकिस्मत कौन है, का मन ताला उम्रुहु व खैरु अमलुहु, जिसको उम्र लंबी मिली और अच्छे काम करने की तौफीक मिली। का अच्छा ये बता दें सबसे बदनसीब कौन है, का मन ताला उम्रुहु, जिसको उम्र तो लंबी मिली लेकिन सा अमलुहु, अमल फिर भी बुरे। बाज़ लोगों की तो उम्र जितनी बढ़ती है अमल उतने ही बुरे होते हैं, और कसर निकालते हैं कि अब ज़रा और शौक़ पूरा कर लें। अब देखिए कि आप एक अच्छी ज़िंदगी बसर कर जाएं, कब्र में भी जाने के बाद अल्लाह ताला आपको दूसरी नेकियों और आपके सदका जारिया में से खैर देता जाएगा, यहाँ तक कि आप अल्लाह के फ़ज़ल को पा लेंगे। असल बात यह है कि इस ज़िंदगी की कदर की जाए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन सर रहो अयब सुत लहू फी रिज़्क़ी ही, जिसको ये बात बहुत अच्छी लगे कि अल्लाह उसके रिस्क को बढ़ा दे और इसकी उम्र में इजाफा करे, तो करे क्या, फल यसिल रहमह, तो सिला रहमी करे, रिश्तेदारों को फ़ायदा दे। अब एक और एंगल से अल्लाह ताला हमें लंबी उम्र और छोटी उम्र का फ़र्क बताते हैं। क्या यूलिजु लैल फिन नहार, वो दाखिल करता है कभी रात के एक हिस्से को दिन में, व यूलिजु नहार फिल लैल, और कभी दाखिल करता है दिन के एक हिस्से को रात में। पीछे लफ्ज़ गुजर चुका यूलिज वलूज से है, वलजा तंग जगह में किसी चीज़ के दाखिल करने को कहते हैं, दिन के और रात के घटने बढ़ने की तरफ इशारा है। वसखर अश्शम्स वल क़मर, और उसने पाबंद कर दिया हुक्म का सूरज और चाँद को। कुल्लु यजरी लिया चले मुसम्मा, हर एक रवां दवां है एक वक्त मुकर्रर तक, सब चल रहे हैं, कायनात का सिलसिला चल रहा है, ये हो रहा है वो हो रहा है, कैसे हो रहा है, अल्लाह के हुक्म से हो रहा है। का ज़ालिकुम अल्लाहु रब्बुकुम, ये है तुम्हारा रब, ये है रब, तुम कहाँ जा रहे थे, तुमने किन को रब बना दिया, तुमने किन के ऊपर नजरें लगा दी, उसी की सारी बादशाहत है। और इसके बरक्स वल्लज़ीन तदऊना मिन दूनिही, اور جن کی تم پوجا کرتے ہو اللہ کے سوا، ما یملکون من قطمیر، تو وہ تو گٹھلی کے چھلکے کے بھی مالک نہیں ہیں۔ قطمیر، یہ وہی ہے جس کو فتیلہ کا لفظ بھی پیچھے کہا گیا، کھجور کے گودے اور اس کی گٹھلی کے بیچ میں ایک جھلی ہوتی ہے۔ کبھی بالکل آپ فریش کھجور کھائیں نا، جب آپ اس کو آدھا توڑتے ہیں نا، تو اس کی گٹھلی کے ساتھ ایک پتلی سی جھلی نکلتی ہے، اس کو قطمیر کہتے ہیں۔ قرآن پاک میں چھوٹی چھوٹی چیزوں کی مثال دی، مثلاً بعودہ مچھر، ذباب مکھی، نمل چیونٹی۔ پھر اسی طرح اللہ تعالیٰ نے کچھ اور چیزوں کی مثال دی، رائی کے دانے کے لیے مثقال کا لفظ آتا ہے، بھنگا۔ چھوٹی سے چھوٹی چیز کو دیکھ لو، تمہیں یہ سمجھ آ جائے گا کہ ہر چیز پر اللہ کا قبضہ۔ پھر دوسروں کی طرف چلتے ہو، کوئی دے سکتا ہے تمہیں کچھ اور؟ نہیں دے سکتا۔ حقیر سے حقیر چیز کے مالک نہیں ہے تمہارے بڑے، تمہارے یہ بزرگ، تم ان سے پکارتے ہو، ان تدعوہم لا یسمعوا دعاءکم، اگر تم ان کو پکارو گے تو تمہاری دعا کو نہیں سنیں گے۔ ہاں بالفرض محال، ولو سمعوا ما استجابوا لکم، اگر وہ سن بھی لیں تو تمہاری التجا کو قبول نہیں کر سکتے، کیونکہ وہ سن بھی لیں گے تو بول تو نہیں سکتے۔ ہاں لیکن قیامت کے دن، وَيَوْمَ الْقِيَامَةِ يَكْفُرُونَ بِشِرْكِكُمْ، قیامت کے دن وہ تمہارے شرک کا صاف انکار کر دیں گے، کھل کے بتا دیں گے کہ اللہ تعالیٰ یہ ہم نے نہیں بات کہی تھی، یہ ہم نے نہیں ان کو کہا تھا۔ وَلَا يُنَبِّئُكَ مِثْلُ خَبِيرٌ، اور حقیقت حال تجھے کوئی آگاہ نہیں کر سکتا خدا خبیر کی مانند۔ یعنی جتنی پیاری مثالوں سے، جتنے پیارے طریقوں سے اللہ تعالیٰ تمہیں یہ جو خبیر ہے وہ یہ باتیں سنا رہا ہے، سکھا رہا ہے، کوئی نہیں سنا سکتا، کوئی تمہیں نہیں بتا سکتا اتنے پیار سے۔ کبھی آپ نے ماں باپ کو بڑے پر درد لہجے میں بچوں کو کہتے ہوئے دیکھا ہے کہ بیٹا کبھی یاد کرو گے، ہم ہمیشہ نہیں رہیں گے، تمہیں کوئی ہمیشہ نہیں سمجھانے والا ہوگا، اس وقت تم رو گے کہ ہوتی ماں تو چلو ڈانٹتی تھی، تو ڈانٹتی تھی نا، تھے ماں باپ تو منع کرتے تھے نا، ہر وقت نہیں کو کرتا۔ اللہ تعالیٰ کہتے ہیں لوگوں، کبھی تم نے سوچا تو میں اتنے رنگ بدل بدل کے کیوں بتا رہا ہوں؟ دیکھیے یہ آیتیں کیا بتاتی ہیں، اگر صرف قرآن وظیفوں کے لیے آتا، برکت کے لیے آتا، تو اس میں تو صرف پیروڈی ہوتی، شعر ہوتے، واہ واہ سبحان اللہ کی باتیں ہوتی۔ یہ درد محسوس کرتے ہیں آپ؟ میں تو کہتی ہوں کہ اللہ کے نبی کو تو اللہ نے کہہ ہی دیا کہ لا اللہ کا باخ نفس کا، آپ اپنے آپ کو بہت زیادہ دکھی کر رہے ہیں ان کے حالات پہ، لیکن آپ محسوس کریں تو اللہ سبحانہ تعالیٰ کی طرف سے جو ہمیں محسوس ہوتا ہے وہ ایک ماں کی محبت محسوس ہوتی ہے۔ سنبھل جاؤ، مان جاؤ، کیوں بڑے بنتے ہو؟ تم بڑے نہیں ہو سکتے۔ آج شرک کر کے اپنی جہنم کیوں سلگھا رہے ہو؟ یا ایہا الناس انتم الفقراء الی اللہ، اے لوگو تم سب محتاج ہو اللہ کی طرف۔ واللہ هو الغنی الحمید، اور وہی ہے غنی اور ساری خوبیوں سے آراستہ۔ یہ ہے بندے اور رب کا تعلق، تو یہ ہے بندے اور رب کا اصل رشتہ، ایاک نعبد ویاک نستعین۔ اس بات کا اظہار دن میں 17 بار ہم کرتے ہیں کہ اللہ ہم تیرے غلام ہیں اور تجھ سے ہی مدد طلب کرتے ہیں، کیونکہ اللہ نے کہہ دی انتم الفقراء، تم فقیر ہو۔ یا ایہا الناس، ساری انسانیت، او مین کائنڈ، سارے سننے والو، اب کوئی اس میں نہیں بچے گا، تم اپنے وجود میں، اپنی بقا میں، اپنی نشو و نما میں، زندگی کے ایک قدم پر اللہ کے فضل و کرم کے محتاج ہو۔ اگر وہ آنکھ چھپکنے کی دیر بھی یا اس سے بھی کم اپنی نگاہ تم سے پھیر لے، تمہیں ہوش آ جائے، تو محتاج ہو، وہ بے نیاز ہے، وہ تعریفوں والا ہے۔ مت اس غلط فہمی میں رو کہ اللہ تمہارا محتاج ہے، تم اسے نہیں مانو گے تو اس کی خدائی نہ چلے گی، تم اس کی بندگی اور عبادت نہ کرو گے تو اس کا کوئی نقصان ہو جائے گا۔ نہیں، اصل بات یہ کہ تم اس کے محتاج ہو، تمہاری زندگی ایک لمحہ اس کے بغیر نہیں چل سکتی، ایک سانس نہیں لے سکتے، تمہیں اس کی عبادت مشکل لگتی ہے، تمہیں اس کا دین مشکل لگتا ہے، تمہیں اس کے دین کے تقاضے نبھانے مشکل لگتے ہیں، تمہیں اس کے دین اور اپنی زندگی کو ساتھ ساتھ لے کر چلانا مشکل لگتا ہے، تو اپنی اوقات تو سوچو۔ تورات میں جو خطاب تھا یہود کو وہ تھا یا ایہا المساکین۔ بعض لوگ اس ایک جملے کو سن کے ہو سکتا ہے تکبر کے مارے کہہ دیں، ہاں دیکھو اللہ نے ہماری بے عزتی کر دی ہمیں فقیر کا، تو یہ شکر نہیں کرتے کہ یا ایہا الناس کہنے کے بعد فقیر کا، یہ کیوں نہیں کہہ دیا یا ایہا الفقراء؟ بہت بڑا نقطہ اس میں، اللہ تعالیٰ نے یہ نہیں کہا فقیر ہو تم، فقیر اور میں غنی ہوں، یا ایہا الناس انتم الفقراء، معنی بدل جاتے ہیں، ہو تم انسان لیکن اللہ کے آگے تم فقیر ہو، اپنی اوقات پہچانو۔ میں سوچتی ہوں کہ ایک بندہ جو فقیر ہو دینے والے سے اتنا بے نیاز ہو، اس کو اتنا ناراض کرے، کوئی بات نہیں کچھ نہیں ہوتا، آپ محسوس تو کریں، کوئی فقیر دنیا میں سوچیں جس کو ہر روز کسی ایک بندے سے پیسہ ملتا ہو، اس کو دیکھ کر اس فقیر کا کیا حال ہوگا، لپٹے گا لوٹے گا تعریف کرے گا؟ اللہ کی ذات کہتی ہے لوگوں تم نے کبھی غور کیا کہ تم نے میرے سے کیا کچھ لیا ہوا؟ صرف ہم اپنے اس ایک جسم کے اوپر نظر ڈال کے دیکھیں تو ہمیں سمجھ میں آ جائے گی بات کہ اللہ تعالیٰ نے ہمیں کیا کچھ دیا۔ سب سے پہلے تو زندگی کے لیے ہم اللہ کے آگے فقیر ہیں، مل سکتی ہے زندگی؟ صرف ایک منٹ ایک سانس ہم ایکسٹرا لے سکتے ہیں؟ ایک دن ایک مہینہ ایک ہفتہ نہیں لے سکتے نا، تو آپ سوچ لیجئے، پھر وقت صحت مال اولاد ایک ایک چیز میں اللہ کے آگے محتاج ہیں، لیکن ہماری اکڑ ہے کہ کام ہی نہیں ہوتی۔ اللہ کہہ رہے ہیں رکھو اپنے کام اپنے پاس، واللہ هو الغنی الحمید۔ الغنی کا لفظ بہت ہی زیادہ زومانی لفظ ہے، ہر چیز کا مالک، ہر ایک سے مستغنی اور ہر ایک سے بے نیاز، وہ جس کو کسی کی مدد کی احتیاج نہ ہو، اور حمید کیا ہے کہ جس کی کوئی تعریف کرے یا نہ کرے اس کو کوئی فرق نہیں پڑتا، اپنی ذات سے خود محمود۔ تم سوچتے ہو کہ اللہ کے راستے میں مال اگر تم سے مانگا جاتا ہے تو نعوذ باللہ اللہ کو ضرورت ہے تمہاری، رکھو اپنے پاس، اگر تمہارا اپنا ہے نا تو رکھ لو، لیکن تمہارا اپنا نہیں ہے، تم سے وقت مانگا جاتا ہے، وقت نہیں رکھتے، رکھو اپنے پاس، میں تمہارے وقت کی برکت لے جاؤں گا، میں تمہاری خوشیوں کو ختم کر دوں گا۔ آپ محسوس کریں تو بندہ کانپنے لگ جاتا ہے۔ اللہ تعالیٰ کہتا ہے این یشا یذہبکم ویاتی بخلق جدید، اگر اس کی مرضی ہو تو تم سب کو لے جائے، ناپید کر دے، تمہاری نسلیں ختم ہو جائیں اور وہ لے آئے ایک نئی مخلوق۔ ہم کہتے ہیں یہ کیسے ہوگا، اتنے بلین لوگوں کو اللہ لے جائے؟ کہا جی لے سکتا ہوں، کیونکہ وما ذالک علی اللہ بھی عزیز، اللہ پر ایسا کرنا قطن دشوار نہیں۔ عزیز ہوتے نا غالب، تو پیچھے دیکھیے اللہ آ گیا، یہ بڑا خوبصورت نقطہ ہے قرآن کا، علی اللہ بھی عزیز، عموماً کہتا ہے کہ اللہ العزیز ہے، معنی بالکل اپوزٹ ہے، کہا یہ بات اللہ پر غالب نہیں ہے، مطلب یہ ہے کہ اللہ کو یہ کام آسان ہے، فکر اپنی کر لو، کیونکہ ولا تزر وازرۃ وزر اخرى، ایک ایسا دن آنے والا ہے کوئی بوجھ اٹھانے والا نہیں ملے گا، چھٹی کا دن ہوگا، اپنا سامان خود اٹھانا پڑے گا، کوئی کلی کوئی وزن اٹھانے والا تمہیں نہیں ملے گا، اور ہر بندہ اپنا بوجھ خود اٹھا رہا ہوگا۔ تکرار ہے، یہی آئے تھوڑے سے فرق کے ساتھ سورت بنی اسرائیل میں بھی گزری ہے، نہیں کوئی بوجھ اٹھائے گا، تزیرو بوجھ اٹھائے گا، تا کیوں آیا ہے؟ نفس کی وجہ سے مؤنث ہے، وازیرتن بوجھ اٹھانے والا، وازر وزیر لفظ بھی اسی سے ہے، بادشاہ کا بوجھ کم کر دیتا ہے نا کام کا، کوآرڈینیٹر یا اس کے کام کو کرنے والا، وزرا بوجھ اخرا دوسرے کا۔ اگلی آیت کو پڑھتے ہوئے بالکل ٹرین اسٹیشن کو فیل کریں اور ان کلیوں کو ذہن میں لائیں جنہوں نے اپنے سر پہ اپنے دائیں بائیں بڑے بڑے گٹھڑ اٹھائے ہوتے ہیں اور ہمارے پیچھے چلتے ہیں، اور بعد میں ہم ان کو کہ 10, 20, 25, 50 روپے دیتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں وَإِن تَدْعُ مُثْقَلَةٌ، اور اگر بلائے کوئی بوجھ سے لدا ہوا شخص، مثقل سے مثقلہ مؤنث، الی حملہا، اپنے بوجھ کی طرف، یعنی جس کی گردن پہ بہت بڑا بوجھ ہے، وہ کسی دوسرے کو بلائے کہ آؤ ذرا میری مدد کر دو، لا یحمل منہ شیئن، تو نہ اٹھائی جا سکے گی اس کے بوجھ میں سے کوئی چیز، اگرچہ ولو کان ذا قربا، اگرچہ کوئی قریبی رشتہ داری کیوں نہ ہو، کوئی قریبی ہو، اپنا بیٹا، بیٹی، شوہر، کوئی کام آئے گا ہی نہیں اس دن۔ انما تنذر الذین یخشون ربهم بالغیب۔ اتنی باتیں سننے کے باوجود، سنانے کے باوجود، آپ تو صرف ان کو ڈرا سکتے ہیں جو اپنے رب سے بن دیکھے ڈرتے ہیں، واقام الصلاۃ، اور نماز ادا کرتے ہیں۔ ومن تزکا فانما یتزکا لنفسہ، اور جو کوئی پاکیزگی اختیار کرتا ہے بس وہ تو اپنی ہی بھلائی کے لیے کرتا ہے۔ وَإِلَى اللَّهِ الْمَصِيرُ، اور یاد رکھو اللہ ہی کی طرف سب کو لوٹنا ہے، اللہ ہی کے اختیار میں سب کچھ، کوئی نیک بن کے اللہ پہ احسان نہیں کرے گا، سب کچھ اللہ ہی کے ہاتھ میں ہے۔ وَمَا يَسْتَوِي الْأَعْمَى وَالْبَصِيرُ، اور نہیں برابر ہو سکتے اندھا اور دیکھنے والا، یہاں مراد مومن اور کافر، علم والا اور جاہل۔ وَلَا الظُّلُمَاتُ وَلَا النُّورُ، اور نہ یکساں ہیں اندھیرے اور نہ روشنیاں، ایک زندگی جو اندھیروں میں گزری وہ روشنیوں والی جو قرآن کے نور کے ساتھ زندگی گزرے اس کے برابر ہو ہی نہیں سکتی۔ وَلَا ذِلٌّ وَلَا حَرُورٌ، اور نہ یکساں ہیں سایہ اور تیز دھوپ، ہوتی ہے برابر؟ جون جولائی کی گرمی ہو اور آپ سائے میں ہوں یا دھوپ میں ہوں، کیا برابر ہے؟ وَمَا يَسْتَوِي الْأَحْيَاءُ وَلَا الْأَمْوَاتُ، نہ برابر ہیں زندے اور نہ مردے، سب مختلف لوگ ہیں۔ اِنَّ اللَّهَ يُسْمِعُ مَن يَشَاءُ، اور اللہ سنوا دیتا ہے جس کو چاہتا ہے۔ ہدایت کا پیغام مراد ہے یہاں سنوانا، جس کے سننے کے بعد انسان کفر کے اندھیروں سے نکل کر ہدایت کی روشنی کی طرف آ جاتا ہے۔ وَمَا أَنْتَ بِمُسْمِعٍ مَّن فِي الْقُبُورِ، اور آپ نہیں سنا سکتے ان کو جو قبروں میں ہیں۔ مسمع مفعل کے وزن پہ، اسم فاعل ہے، آپ نہیں سنوا سکتے، یہ اللہ ہی ہے جو سنوا دے جس کو۔ پیچھے یہ بات دو تین دفعہ گزری کہ قبروں میں جو لوگ ہیں آپ ان کو نہیں سنوا سکتے، اگر بدر کے کنویں والوں کو سنوایا گیا یا کچھ اور موقعوں پہ تو وہ اللہ کی طرف سے تھا۔ آپ دیکھیے کہ بڑی زبردست آیتیں، ایک ایک چیز آنکھوں کو کھولتی ہے۔ مجھے تو ایسے لگتا ہے کہ ان آیات کو ہم اگر اپنے اوپر لیتے ہوئے محسوس کریں، ہمارے ہاتھ میں وزن ہوتا ہے تو 10 لوگ اٹھانے کو تیار ہوتے ہیں، لوگ نہ اٹھائیں ہم پیسے دے کے اٹھوا لیں گے۔ قیامت کے دن ہر بندہ اپنا گناہ خود اٹھائے گا، اپنے گناہوں کے بوجھ کے نیچے دبا جا رہا ہوگا۔ ہم سورۃ عنکبوت میں اس کی ڈیٹیلز پڑھ چکے ہیں، وَلَيَحْمِلُنَّ أَثْقَالَهُمْ وَأَثْقَالَ مَا أَثْقَالِهِمْ، اپنے بھی بوجھ اٹھائیں گے اور دوسروں کے بھی اٹھائیں گے۔ وہ کیا تھے؟ وہاں گناہوں کا بوجھ تھا، یہاں بات دوسری ہے، کوئی یہ نہ سمجھے دو اپوزٹ باتیں ہیں۔ اصل میں سورۃ عنکبوت میں بات تھی کفر اور باطل کے سرغناؤں کی، کہ جو اس طرح کے حالات کرتے تھے کہ دوسروں کو مجبور کرتے تھے اللہ کی بات نہ ماننے پہ۔ تو جب کوئی کسی کو مجبور کر دیتا ہے کہ غلط کام کرو، پھر تو اس میں حصے دار ہوگا نا۔ جیسے ہم پیچھے بھی بات کر چکے ہیں کہ جس نے کسی کو اچھی چیز کی طرف بلایا اس کو اس کے اچھے کاموں کا اجر ملے گا، یہ بھی اس کا اپنا ہی عمل ہے، یہ اس کا اپنا مثقل ہے۔ تو لہٰذا کسی کو زندگی میں اگر برائیوں کی دعوت دی، اس کی برائیوں میں ہمیں بھی حصہ ملے گا، کسی کو نیکیوں کی دعوت دی تو نیکیوں میں اس کو بھی حصہ ملے گا، جو کرے گا اپنے لیے جنے گا۔ مثقلہ کا جو لفظ ہے نا، یعنی یہ جو لفظ اس میں ہم نے پڑھا ہے مثقلۃ الی حملہا، تو مثقلہ کا لفظ مذکر مؤنث دونوں کے لیے آتا ہے، دیکھنے میں مؤنث لگتا ہے، تو بوجھ سے لدا ہوا یا بوجھ سے لدی ہوئی دونوں مراد ہے۔ اور حمل کہتے ہیں ما کان علی الظہر، اس بوجھ کو جو پیٹ پر لدا ہو۔ دیکھیے پیچھے آپ نے ایک لفظ پڑھا حمل، سب پڑھتے ہیں اردو میں، حمل کہتے ہیں ماں کے پیٹ کے اندر جو بوجھ ہوتا ہے، خوشگوار بوجھ، اور حمل ہوتا ہے جو بیک پہ ہوتا ہے، جیسے کسی نے بوریاں کمر پہ رکھی ہوں۔ یہاں حمل نہیں حمل آیا ہے، کہ بڑا مشکل ہوگا یہ بوجھ، جو پیٹ یا درخت کی شاخوں پہ ہو اسے حمل کہتے ہیں، اور جو پشت پر اس کو حمل کہتے ہیں۔ حضرت فضیل بن عیاس کہتے ہیں کہ اس سے مراد وہ عورت ہے جس نے بچہ جنا ہوگا اور وہ اس دن اپنے بچے کو کہے گی، اے میرے بیٹے، کیا میرا پیٹ تیرے لیے قرارگاہ نہ تھا؟ کیا میری چھاتیاں تیرے لیے مشکیزہ نہ تھیں؟ کیا میری گود تیرے لیے آرام کی جگہ نہ تھی؟ وہ کہے گا ہاں میری امی، ایسا ہی تھا، یعنی ماں ساس دلائے گی اس کو۔ फिर वो कहेगी, मेरे बेटे, मेरे गुनाहों ने मेरी कमर तोड़ दी है, बस इस अंबार से एक गुनाह तो उठा लो। वो कहेगा, माँ दूर हट जा, मैं अपने गुनाहों में मशगूल हूँ और मैं तेरी तरफ तवज्जो नहीं कर सकता। आगे भी पढ़ेंगे इंशाल्लाह, ये मज़मून कसरत से आएगा। सूरत अबस में आता है, यौम यफ़िर्रुल मर्उ मिन अख़ी व उम्मिही व अबी। सब भाग रहे होंगे आज दुनिया में, आप जिसके लिए जो मर्ज़ी कर लें, कल हमारे गुनाहों को हमें खुद ही भुगतना है। तो ज़रूरत है इस बात की कि मन तज़क्का फ़इन्नमा यतज़क्का लिनफ़्सी, अपने आप को पाक कीजिए, फ़ायदा हमें ही होगा। फिर आखिरी आयते हैं सबक की। अल्लाह के नबी की नेमत बहुत बड़ी थी, लेकिन लोगों ने उसकी कदर कमी की, तो कहा, आप गम न करें, इन अंत इल्ला नज़ीर, आप तो हैं बर वक्त आगाह करने वाले। नज़ीर का लफ्ज़ है ना नून ज़ाल रास है, इसका लफ्ज़ी माना होता है ख़बरदार, आगाह, किसी को बात बता देना। तो नज़ीर बात बताने वाला, वेल विशर के मानों में। इन्ना अरसलना का बिल हक़ की बशीरम व नज़ीरा, बेशक हमने आपको हक़ के साथ खुशखबरी सुनाने वाला और बर वक्त डराने वाला बनाकर भेजा। वाइम मिन उम्मत निल्ला खला फीहा नज़ीर, और कोई उम्मत ऐसी नहीं गुजरी जिसमें कोई डराने वाला ना गुजरा। ये भी आयतें पीछे गुजर चुकी। हर दौर में अल्लाह ताला ने लोगों को आगाह करने के लिए लोगों को भेजा। वहीं यो कज़िबू का, और अगर ये आपको झुटलाते हैं कोई बात नहीं, फ़कद कज़्ज़बल्लज़ीन मिन क़ब्लिहिम, बेशक झुटलाते रहे जो इनसे पहले थे। कैसे? जाअतहुम रुसुलुहुम बिल बय्यिनात, आए थे उनके पास रसूल दलाइल लेकर, वबिल ज़ुबुरी वबिल किताबिल मुनीर, और रोशन दलीलें, आसमानी सहीफ़े और नौरानी किताबें लेकर। लेकिन क्या उन्होंने किया ये नहीं बताया, बस ये बता दिया कि इंजाम क्या हुआ। ثم اخذت الذين كفروا فكيف كان نكير, फिर जब इनकी सरकशी की हद हो गई तो मैंने पकड़ लिया कुफार को, फिर सारी दुनिया जानती है कि मेरा अजाब कैसा था। मक्का का माहौल ज़हन में ले आइए, तो ये आयतें साथ ही समझ में आ जाएंगी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कितनी मोहब्बत से ये बताया, लेकिन ना माना उन्होंने। तो बात का ख़ुलासा क्या है कि जो करेगा वही भरेगा। ये आखिरी आयतें, इसके ऊपर एक लेक्चर भी है, आप अगर सुनना चाहें, गालिबन दावा सीरीज़ में भी होगा, या यूहन्ना सुअंतुमुल फ़ुक़रा, अगर आप डिटेल से सुनना चाहें तो उससे फ़ायदा उठा सकते हैं। लेकिन इस वक्त सोचिएगा ज़रूर, कम अज़ कम आपके जहन में ये सोच तो आनी चाहिए कि जब एक बंदा इतना ज़्यादा किसी का देनदार हो तो उसके आगे सर कैसे उठा सकता है। तो फिर सर कशियाँ तो नहीं हो सकती। हाँ, समय ना व ताना कहकर सर और गर्दन जो है वो झुक सकती है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अलल मुरसलीन, वल हम्दुलिल्लाहि रब्बिल आलमीन।